नमस्कार। रेडियो कार्यक्रम नामसालिङ सेरोफेरोमा तपाईँलाई हार्दिक स्वागत छ। म गायत्री आचार्य। यस कार्यक्रमको प्रविधि संयोजनमा हुनुहुन्छ प्राविधिक मित्र केएम सुवेदी। यो कार्यक्रम कालिन्चोक सामुदायिक एफएम 106.4 मेगाहर्ज र इन्टरनेट अनलाइन www.kalinchokfm.com लगइन गरेर सुन्न सकिन्छ। नामसालिङ सामुदायिक विकास केन्द्र नासाबिके अर्थात् एनसिडिसी दोलखाको सहयोगमा कालिन्चोक सामुदायिक एफएम दोलखाले तयार पारेको कार्यक्रम नामसालिङ सेरोफेरो महिनाको 20 गते साँझ 5:05 5:30 सुन्न सकिन्छ। आज हामी कार्यक्रममा नामसालिङ गतिविधि र नामसालिङ सामुदायिक विकास केन्द्रले कालिन्चोक गाउँपालिकामा कसरी काम गरिरहेको छ, कार्यक्रमलाई पालिकाले कसरी हेर्छ, यसै विषयमा हामीले कालिन्चोक गाउँपालिकाका अध्यक्ष बिन कुमार थामीसँग कुराकानी गरेका छौँ। कार्यक्रम सुरु गरौँ नामसालिङ गतिविधिबाट। प्रस्तुतिमा हुनुहुन्छ सहकर्मी उषा तामाङ।
पशुपक्षीको खोरगोठ निर्माणका लागि नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाले कालिन्चोक गाउँपालिकाका किसानलाई रकम सहयोग गरेको छ। केन्द्रले कालिन्चोक गाउँपालिका वडा नम्बर 1 का 8 कृषि समूहका 46 किसानलाई रकम वितरण गरेको हो। किसानलाई कुखुराको खोर बनाउन 2,500, बाख्राको खोर र गाई अथवा भैँसीका लागि सुधारिएको गोठ बनाउन 5,000 रुपियाँका दरले रकम वितरण गरेको हो। पशुपक्षी पालन गरिरहेका तर व्यवस्थित गोठ खोर नहुने किसानलाई रकम वितरण गरेको नामसालिङ सामुदायिक विकास केन्द्रकी कृषि प्राविधिक निरुता सेन्चुरीले जानकारी दिनुभयो।
श्रोता, भर्खरै सुन्नुभयो नामसालिङ गतिविधि। गतिविधिपछि कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। तपाईँ अहिले नामसालिङ सामुदायिक विकास केन्द्र नासाबिके अर्थात् एनसिडिसी दोलखाले सञ्चालन गरेका विभिन्न कार्यक्रमलाई अझ प्रभावकारी बनाउन समुदायलाई कार्यक्रमबारे जानकारी तथा सूचनाहरू सम्प्रेषण गर्न नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाको सहकार्यमा कालिन्चोक एफएमले तयार गरेको कार्यक्रम नामसालिङ सेरोफेरो सुनिरहनु भएको छ। यो कार्यक्रम प्रत्येक साता को 20 गते साँझ 5:05 जाँदा प्रसारण हुने गर्छ। अब हामी कार्यक्रममा लागौँ रेडियो कुराकानीतर्फ। प्राकृतिक र धार्मिक हिसाबले राम्रो मानिएको दोलखाको कालिन्चोक गाउँपालिकामा विशेष गरी थामी समुदायको बसोबास रहेको छ, जहाँ नामसालिङ सामुदायिक विकास केन्द्र नासाबिके अर्थात् एनसिडिसी दोलखाले विगतदेखि काम गरिरहेको छ। कालिन्चोक गाउँपालिकाले नामसालिङ सामुदायिक विकास केन्द्र नासाबिके अर्थात् एनसिडिसी दोलखाले गरेको कामलाई कसरी हेरिरहेको छ, यसै सेरोफेरोमा रहेर कालिन्चोक गाउँपालिकाका अध्यक्ष बिन कुमार थामीसँग हामीले कुराकानी गरेका छौँ। सुनौ यो कुराकानी। कार्यक्रममा स्वागत छ तपाईँलाई।
हजुर, धन्यवाद।
व्यस्त हुनुहुन्छ?
अलिअलि, गाउँपालिकाकै दैनिक क्रियाकलापमा, काममा।
हजुर, हामी अब प्रसङ्गमा जाऊँ होइन। कालिन्चोक गाउँपालिकामा चाहिँ नामसालिङले 5-6 काम गरिरहेको छ, कस्तो छ नामसालिङको गतिविधि?
नामसालिङ संस्था चाहिँ इलाम जिल्लामा दर्ता भएको एउटा गैर सरकारी संस्था हो। यो गैर सरकारी संस्थाले जब 2072 भूकम्प गयो त्यसपछि दोलखा जिल्लामा चाहिँ आफ्नो कार्यक्षेत्र बनाउने गरी दोलखा जिल्लामा प्रवेश गर्यो। सुरुमा टुकी सँगसँगै बसेर यसले काम गरिराखेको थियो र पछि
राहत वितरणको
काममा यसले सहजता ल्याएको छ र त्यसपछि राहत वितरणको पहिलो कार्यक्रम गरिसकेपछि त्यसपछि आयोजनको काममा कसरी जानुपर्छ भन्ने हिसाबले उसले काम गरिराखेको छ।
हजुर, विगत 3 त तपाईँहरूसँगै समन्वय गरेर काम गर्दैछ, यो नामसालिङ गतिविधि र कालिन्चोक गाउँपालिकासँग समन्वय चाहिँ कतिको हुन्छ?
कालिन्चोक गाउँपालिकामा जति पनि सङ्घ संस्थाहरू हुनुहुन्छ सबै सङ्घ संस्थाहरूले समन्वयात्मक ढङ्गले नै आफ्नो कार्यक्रम गरिराख्नु भएको छ। र सङ्घ संस्था भनेको नेपाल सरकारको स्थानीय तहको, हामी हाम्रो जुन स्थानीय तहको सरकार छ, स्थानीय तहको सरकारलाई चाहिँ सहयोग गर्नको निमित्तको निम्ति एउटा पाठको रूपमा अगाडि बढिराख्नु भएको छ। र नामसालिङ संस्थाले विशेष गरी यो कृषि र शिक्षामा यसले काम गरिराखेको छ। त्यसो भएको हुनाले कालिन्चोक गाउँपालिकाको नीति तथा कार्यक्रममा रहेर संस्थाहरूले काम गरिराख्नु भएको छ र स्थानीय तह कालिन्चोक गाउँपालिका जे हामीले नीति तथा कार्यक्रम बनाएका छौँ त्यसको आधारमा रहेर यसले काम अगाडि बढिराखेको छ।
हजुर, कालिन्चोक गाउँपालिकाले नीति तथा कार्यक्रममा पनि यो नामसालिङलाई चाहिँ समावेश गरेको छ कि अथवा त्योसँग टेकेर त्यसमा टेकेर चाहिँ नामसालिङले गतिविधिहरू अगाडि बढाउँछ कि कस्तो छ?
कालिन्चोक गाउँपालिकाको बजेट निर्माण र नीतिमा चाहिँ के छ भन्नुहुन्छ भने हामीसँग प्राप्त गर्ने नेपाल सरकार या गैर सरकारी संस्था जेबाट अनुदान प्राप्त गरिएको छ त्यो सबैलाई हामीले चाहिँ बजेटमा हामीले समावेश गर्छौँ। कालिन्चोक गाउँपालिकाको सङ्घबाट प्राप्त चाहिँ बजेट, त्यसपछि चाहिँ प्रदेशबाट प्राप्त गरेको बजेट र विभिन्न सङ्घ संस्थाले हामीलाई दिने त्यो वर्षको कति बजेट छ भनेर हामीले गाउँसभा हुनु पूर्व नै जति पनि हाम्रो गाउँपालिकामा काम गर्ने गैर सरकारी संस्थाहरू हुनुहुन्छ ती संस्थाहरूलाई हामीले मिटिङमा बोलाउने, उहाँहरूको कार्यक्रम पनि माग गर्ने र दुवै सङ्घ संस्थाको र गाउँपालिकाको कामलाई चाहिँ नदोहोरिने गरी कुनै पनि उपभोक्तालाई नदोहोरिने गरी हामीले काम सञ्चालन गर्छौँ। त्यसो भएकोले उहाँहरूको कार्यक्रम र हाम्रो कार्यक्रमलाई अलिकति भिन्नता ढङ्गले पनि कतिपय काम गरिरहेका छौँ र कतिपय कामहरू चाहिँ हामीले म्याचिङ गरेर पनि गर्छौँ। हामी पनि अलिकति रकमहरू हाल्छौँ, उहाँहरूले पनि अलिकति रकम हाल्नुहुन्छ। त्यसो भएको हुनाले कालिन्चोक गाउँपालिकाको कुरा गरिरहँदा एक नम्बरको कुरा गरिरहँदाखेरि उहाँले 1, 5 र 6 अहिले कार्यक्रम गर्नुहुन्छ र सुरुमा एकबाट सुरु गर्नुभएको थियो र 1 नम्बरमा खानेपानीको काम गरिराख्नु भएको छ। त्यसमा चाहिँ कालिन्चोक गाउँपालिकाको आफ्नो म्याचिङ फन्ड पनि हामीले उहाँलाई उपलब्ध गराएका छौँ। गाउँपालिकाको एक घर एक धारा भन्ने जुन नाराको साथ हामी अगाडि बढिरहेका छौँ त्यो नारा साकार गर्नको निमित्त हामीसँग धेरै सङ्घ संस्थाहरूले काम गर्नुभएको छ र एउटा काम गर्ने संस्थामा चाहिँ यो नामसालिङ पनि पर्दछ।
हजुर, अघि यहाँले भन्नुभयो कृषि शिक्षा लगायतको क्षेत्रमा चाहिँ यसले काम गर्छ, जस्तै कुन कुन क्षेत्र समेट्छ नामसालिङले अनि त्यसमा चाहिँ कालिन्चोक गाउँपालिकाले कसरी सहयोग गरेको छ?
हामी कालिन्चोक गाउँपालिकाको नीति तथा कार्यक्रम जे छ त्यसमा टेकेर उहाँहरूको बजेटको निर्धारण हुन्छ र कहिलेकाहीँ उहाँहरूकोले बनाएको बजेटमा पनि हामीले छलफलमा राख्नुहुन्छ। हामी चाहिँ मिलेर दुई पक्ष मिलेर हामीले छलफल गरे मुताबिक चाहिँ हामीले कार्यक्रम सञ्चालन गर्छौँ। जस्तो कृषिको कुरा गर्नुहुन्छ भने कालिन्चोक गाउँपालिकाको एक घर एक टनेल भन्ने अभियान छ, हामीले जसलाई टनेल उपलब्ध गराउँदछौँ उहाँलाई उहाँहरूले दिनुहुन्न र उहाँहरूले दिएकोमा हामीले दिँदैनौँ। हामीले चाहिँ त्यो सबै किसानलाई पुगोस् भन्ने हिसाबले चाहिँ हामीले अगाडि बढाउँछौँ। त्यसै गरी हामीले चाहिँ घर घरमा चाहिँ दुध उत्पादन गर्नुपर्छ भन्ने कालिन्चोक गाउँपालिकाको नीति तथा कार्यक्रम छ, त्यसमा पनि उहाँहरूले पनि पशु वितरण गर्नुहुन्छ। 1 नम्बर धेरै पशुहरू वितरण गर्नुभएको छ र कालिन्चोक गाउँपालिकाले पनि हामीले पनि पशुहरू वितरण गरेका छौँ। त्यसो भएको हुनाले त्यो कामलाई चाहिँ उहाँहरूले पनि लागि पर्नुभएको छ, गाउँपालिकाको आफ्नो कार्यक्रम पनि छ, यसलाई जोडेर मिलेर चाहिँ हामीले अगाडि बढिरहेका छौँ भने त्यसै गरिकन अब शिक्षाको क्षेत्रमा चाहिँ छात्रवृत्तिको कुराहरू छन् होइन, तपाईँको चाहिँ गुणस्तरीय शिक्षा अभियानमा चाहिँ सञ्चालन परिचालन गर्ने कुराहरू छन्, यी आदि इत्यादिहरूलाई चाहिँ मिलेर चाहिँ विशेष गरी महिला जनजाति र दलित जन क्षेत्रहरू छ ती क्षेत्रमा अलिकति बढी काम गर्ने देखिन्छ।
हजुर, जस्तै यहाँले अघि खानेपानीको पनि कुरा गर्नुभयो, शिक्षा र कृषिको कुरा पनि आयो, तपाईँले अघि भनि पनि सक्नु भएको छ कालिन्चोक गाउँपालिकाको 1, 5 र 6 चाहिँ नामसालिङले आफ्नो कार्यक्षेत्र बनाएको छ, बाँकी अरू वडाहरू छन्, यति धेरै महत्त्वपूर्ण कार्यक्रमहरू चाहिँ नामसालिङले गर्दा रहेछन्, तपाईँहरूमाथि प्रश्न आउँदैन हाम्रो वडामा चाहिँ किन आउँदैन नामसालिङ भनेर?
हामी यस्तो छ, हामीले सङ्घ संस्था चाहिँ हामीले जहाँ जहाँ पठाउने गर्छौँ गाउँपालिकाको तर्फबाट समन्वयमा कतिपय सङ्घ संस्थाहरू आफ्नो नम्स हुन्छ, जहाँ आदिवासी जनजातिहरू धेरै हुनुहुन्छ, जहाँ महिलाहरू धेरै हुनुहुन्छ या धेरै पछाडिको क्षेत्र र भूगोलहरू छ त्यस्तोहरूमा चाहिँ सङ्घ संस्थाले प्राय काम गरेको देखिन्छ, उहाँहरूको पनि एउटा नम्स छ, त्यसलाई पनि हामी फलोअप गरिरहेका छौँ। भने अर्को कुरा चाहिँ हामी चाहिँ स्थानीय तहमा निर्वाचित हुनु पूर्व नै यो कार्यक्रम आइरहेको थियो, त्यो वडामा काम गरिराख्नु भएको थियो, 1 नम्बर 1 गरिराख्नु भएको थियो, हामी निर्वाचन भएर आयौँ। त्यसपछि हामीले के गर्यौँ भन्नुहुन्छ भने त्यहाँ नामसालिङले काम गरिराखेको छ, कति ठाउँमा टुकी सिभिलले काम गरिराखेको छ, कति ठाउँमा चाहिँ तपाईँको चाहिँ सेवकले काम गरेको छ, कति ठाउँमा चाहिँ तपाईँको चाहिँ हाम्रो यो खानेपानीको काम गर्ने चाहिँ हाम्रो संस्थाहरूले काम गरिराखेका छन्, सिडिएफ भन्ने संस्थाले काम गरिरहेका छन्। त्यसो हुनाले हामीले चाहिँ विभिन्न ठाउँमा आवश्यकताको आधारमा पनि हामीले चाहिँ विनियोजन गर्छौँ र विभिन्न ठाउँमा पठाउने काम पनि हामीले गर्छौँ र कतिपय वडाहरूमा कतिपय टोलहरूमा यहाँले भने जस्तो स्वाभाविक रूपमा चाहिँ पुगिरहेको छैन, त्यहाँ नपुगेको कारण चाहिँ अब त्यहाँ चाहिँ आदिवासी जनजातिको हिसाबमा होला, विपन्नताको हिसाबमा होला र मानव विकास सूचाङ्कको आधारमा हामीले काम गर्नुपर्छ। त्यसो भएको हुनाले कतिपय वडाहरूमा पुगेको छैन र त्यहाँ जहाँ जहाँ पुगेको छैन फेरि हामीले गाउँपालिकाले ती नपुगेको वडामा थप हामीले कार्यक्रम योजना हामीले अगाडि बढाउँछौँ।
हजुर, जस्तै नामसालिङले 3 वडामा काम गरिरहेको छ, जुन जुन वडामा काम गरिरहेको छ त्यहाँनिर चाहिँ यो नेपालबाट अलिकति नेपालको सन्दर्भमा अलिकति पछाडि पारिएको जाति भनौँ होइन र अलिकति लोपोन्मुख जाति पनि रहेको छ, थामी जाति। अघि यहाँले भन्नुभयो जाति जातिको हिसाबले पनि महिलाहरूको हिसाबले पनि हेरेको होला भनेर थामी जातिहरू रहेको र थामी जातिका महिलाहरू अलिकति पक्कै पनि केही समय अगाडिसम्म अलिक पछाडि परेको पनि हुनुहुन्थ्यो। नामसालिङले काम गरेपछि यहाँहरूको अनुभव के छ, परिवर्तन केही आएको छ त्यहाँका महिलाहरूमा?
स्वाभाविक रूपमा काम नामसालिङले थालनी गरिसकेपछि केही परिवर्तनहरू आएका छन्। महिलाहरूको कुरा गर्नुहुन्छ या बालबालिकाको कुरा गर्नुहुन्छ या पछाडि परेका वर्ग र क्षेत्रका कुरा गर्नुहुन्छ भने अब विशेष गरी दोलखा जिल्लाको थामी समुदाय चाहिँ बहुसङ्ख्यक ढङ्गबाट चाहिँ हाम्रो गाउँपालिका बसोबास गर्नुहुन्छ र उहाँहरू अन्य जातिको तुलनामा पक्कै आर्थिक हिसाबमा, शैक्षिक हिसाबमा र अन्य गतिविधिको हिसाबमा अलिकति कमजोर स्थिति छ र हामी गाउँपालिका या गैर सरकारी संस्थाले उठान गर्न पनि कमजोर व्यक्तिहरू, कमजोर समुदायहरू, कमजोर स्थानहरूलाई हामी माथि उठाउनु पर्ने हो। त्यसो भएको हुनाले उहाँहरूको कार्यक्रम विशेष गरी त्यो लक्षित गरेर चाहिँ यो कार्यक्रम उहाँहरूले ल्याउनु भएको छ। त्यसो भएको हुनाले यसमा चाहिँ यो जातिले मात्रै गर्यो कि भन्ने कुरा होइन, फेरि त्यहाँ परेका अन्य गैर जाति
सबैले समेटेको
छ र कुनलाई गर्ने कुनलाई नगर्ने भन्ने त्यस्तो छैन, तर उहाँहरूले समेट्दाखेरि चाहिँ सबै जहाँ समेट्नुपर्ने, जस्तो पाँच र छको कुरा गर्नुहुन्छ भने धेरै चाहिँ अन्य जातिहरू पनि हुनुहुन्छ, त्यसलाई पनि उहाँले समेट्नु भएको छ र उहाँ एक नम्बरमा अलिकति कम हुनुहुन्छ। त्यहाँ बढ्दा थामी समुदायहरू समेटिनु भएको छ, तामाङ समुदाय पनि समेटिनु भएको छ। त्यसो भएको हुनाले उहाँहरूको कारणले चाहिँ अहिले अलिकति महिलाहरूको जुन समूह मार्फत काम गर्नुहुन्छ, त्यो समूह मार्फत काम गर्दाखेरि चाहिँ अलिकति जनचेतनाको अभिवृद्धि भएको र केही आय आर्जनका काममा चाहिँ अगाडि बढेको र जीविकोपार्जनमा सुधार ल्याएको स्थिति चाहिँ पक्कै छ।
हजुर, जीविकोपार्जनमा पनि महिलाहरूमा सुधार आएको छ त्यसो भने?
एकदम आएकै छ। जस्तो उहाँले टनेल वितरण गर्नुभयो र त्यसपछि हामीले उहाँहरूले गुडबेल उत्पादन गर्नुहुन्छ, नजिकैको बजारमा उहाँहरूले चाहिँ बिक्री वितरण गर्नुहुन्छ, दुध उत्पादन गर्नुहुन्छ, उहाँहरूले ती छिर्पी बनाउने मेसिन दिनुभएको छ, त्यसले चाहिँ छिर्पी उत्पादन गर्नुहुन्छ। त्यसै गरी चाहिँ विभिन्न तपाईँको चाहिँ अलैँचीको चाहिँ बिरुवा बेडाहरू चाहिँ उपलब्ध गराउनु भएको छ, किसानहरूलाई नगदे बाली लगाउनुपर्छ भन्ने एउटा अभियानको सिर्जना गर्नुभएको छ। त्यसो भएको हुनाले हाम्रो गाउँपालिकाको नीति कार्यक्रम त्यस्तै रहेको र उहाँहरूले पनि सँगसँगै लाँदाखेरि विकासमा अझ तीव्रता आएको छ।
हजुर, बजेट कार्यान्वयनमा सहकार्य चाहिँ कसरी हुन्छ पालिका र नामसालिङको?
हामीले अब अघि नै भने जस्तोखेरि गरिकन हामी के गर्छौँ भन्नुहुन्छ भने हामीले चाहिँ यो गाउँसभा हुनु पूर्व नै हाम्रो कार्यक्षेत्रमा जति पनि सङ्घ संस्था हुनुहुन्छ ती सङ्घ संस्थालाई हामीले मिटिङमा गरेर बोलाएर तपाईँको कुन शीर्षकमा कति रकम छ भनेर उहाँहरूलाई पत्र माग्छौँ इमेल मार्फत प्रत्यक्ष ढङ्गबाट। त्यसपछि उहाँहरूसँग बसेर छलफल गर्छौँ, हामीले यो ओडामा यो गर्छौँ भनिसकेपछि त्यो ओडामा त्यो संस्थाको तर्फबाट काम गरिन्छ र बाँकी रहेका स्थानहरूमा चाहिँ गाउँपालिकाले गर्छौँ। त्यसो भएको हुनाले उहाँहरूसँग बसेर सौहार्द ढङ्गबाट छलफल हुन्छ र मिलेर गर्ने, उहाँहरूले एक पाटोमा काम गर्नुहुन्छ, हामीले अर्को पाटोमा काम गर्छौँ, नदोहोरिने गरी हामीले काम गरिरहेका छौँ।
नामसालिङको बजेटको बारेमा गाउँपालिकालाई जानकारी चाहिँ कतिको हुन्छ, कति बजेट छ, केमा कति खर्च गर्यो?
होइन, हामीसँग हुन्छ, उहाँहरूले चाहिँ तपाईँको त्रैमासिक ढङ्गबाट, अर्धवार्षिक ढङ्गबाट, वार्षिक ढङ्गबाट उहाँहरूको चाहिँ प्रतिवेदन हामीले उपलब्ध गराउनुहुन्छ र कतिपय कुराहरू उहाँहरूले गर्दै गरेको कामहरूमा यसलाई के गर्नुपर्छ भनेर गाउँपालिकासँग समन्वय गर्नुहुन्छ र समन्वयात्मक ढङ्गबाट चाहिँ उहाँहरूले काम अगाडि बढाइराख्नु भएको छ र गरिराख्नु भएको छ र बजेट कति छ के छ भन्दाखेरि कहिलेकाहीँ चाहिँ कुनै पनि कामहरू कुनै पनि नीतिगत ढङ्गबाट समाजमा चाहिँ केही कारणले चाहिँ अवरुद्ध भएका कामहरूमा चाहिँ गाउँपालिकाले पनि सहजीकरण गरिदिने, अब यसलाई कसरी चाहिँ फुकाएर अगाडि बढाउने भन्ने कुरामा हामी लागिपर्दछौँ र नामसाङले पनि त्यसमा काममा अगाडि बढिरहेको छ।
स्थानीयहरू चाहिँ कतिको सन्तुष्ट हुनुहुन्छ यो गैर सरकारी संस्थाप्रति?
स्थानीय साथीहरू सन्तुष्ट नै हुनुहुन्छ, कतिपय हामीले छुट्टाएको हामीले पुग्न नसकेका ठाउँहरूमा उहाँहरूले काम गरिराख्नु भएको छ, हामीलाई भन्न नसकेका उहाँहरूको समूह मार्फत पनि हामीले भनिराख्नु भएको छ, हाम्रो स्थानीय वडा अध्यक्ष वडा सदस्यबाट पनि हामीसँग आइपुगिरहेको हुन्छ र कतिपयको रिपोर्टिङ भइरहेको हुन्छ भने कतिपय कुराहरू चाहिँ उहाँहरूले सिधै चाहिँ जनतालाई गर्दाखेरि ती समुदायहरू ती मानिसहरू जो चाहिँ विकासबाट अत्यन्त पछाडि परेका छन्, समेट्न सकिएका छैनन्, ती मानिसहरू यस्ता कार्यक्रमले पक्कै खुसी छन्।
हजुर, नामसालिङको कामप्रति पालिकाको दृष्टिकोण चाहिँ कस्तो छ अथवा हेराइ चाहिँ कस्तो छ, सन्तुष्ट चाहिँ कतिको हुनुहुन्छ तपाईँहरू?
होइन, हामी त गैर सरकारी संस्थाहरूलाई कालिम्पोङ गाउँपालिकामा सबै अहिले भइराखेको सरकारी संस्थाहरूलाई हामीले बस्न अनुरोध गरेका छौँ र बाँकी रहेका पनि संशोधन हामी आह्वान गर्न चाहन्छौँ। यो देश निर्माण गर्नको निम्ति सबै मिलेर गर्नुपर्छ, सङ्घ संस्थाको पनि त्यत्तिकै भूमिका रहन्छ, जनताको पनि त्यत्तिकै भूमिका रहन्छ, पार्टी प्रतिनिधिहरूको पनि त्यत्तिकै भूमिका रहन्छ, जनप्रतिनिधि त्यत्तिकै भूमिका रहन्छ, हामी सबै मिलेर नगरेसम्म हामीले देश निर्माण गर्न सक्दैनौँ। त्यसो भएको हुनाले गैर सरकारी संस्था पनि एउटा विकासको पाटोको एउटा अभ्यास हो, यो विश्वमा चलिरहेको प्रक्रिया भएको हुनाले हाम्रो देशमा पनि यसलाई चाहिँ अगाडि बढाउनु पर्छ र कतिपय नीतिगत ढङ्गबाट गर्ने कामहरू गाउँपालिका सरकारले गर्नुपर्दछ र विकासमा सँगसँगै लानको निमित्त उहाँहरूको पनि योगदान चाहिँ रहन्छ।
हजुर, कतिपय पालिकाहरूले चाहिँ गैर सरकारी संस्थाहरूको कामप्रति त्यति सन्तुष्ट देखाउनु पनि हुन्न, होइन, त्यति धेरै
गैर सरकारी संस्था चाहिँ हाम्रो एउटा अङ्ग हो, हाम्रोमा आएर चाहिँ उनीहरूले पनि सहयोग गर्थे हुन्थ्यो भन्ने खालको उहाँहरूको त्यो आभास पनि देखिँदैन। कतिपय त अलिकति गैर सरकारी संस्थाप्रति सन्तुष्ट हुनु नै हुन्न प्रत्यक्ष रूपमा भन्ने हो भने। तपाईँहरूको पालिकालाई चाहिँ गैर सरकारी संस्थाले कसरी प्रभावमा पार्यो, कसरी तपाईँहरू चाहिँ सकारात्मक हुनुभयो, पोजिटिभ हुनुभयो?
होइन, यस्तो छ, अब अरू पालिकाको उत्तर त मैले दिने कुरा भएन, उहाँहरूले दिनुपर्ने हुनु लाग्छ।
मैले तपाईँलाई नै सोधेँ।
र गाउँपालिकाको कालिम्पोङको सन्दर्भमा चाहिँ हामीले धेरै कामहरू गर्न बाँकी छ। आज पनि तपाईँले मानव विकास सूचाङ्कमा हेर्नुहुन्छ भने हामी एकदम कमजोर अवस्थामा छौँ। हामीले मानव विकास सूचाङ्कलाई माथि उठाउनु पर्नेछ, आर्थिक अभिवृद्धि गर्नुपर्नेछ। हरेक नागरिकलाई चाहिँ माथि उठाउनको निम्ति या आय आर्जन अभिवृद्धि गर्नको निमित्त या चाहिँ सकारात्मक ढङ्गबाट पाइलाबाट अगाडि बढ्नको निम्ति चाहिँ हरेकको आवश्यकता पर्दछ। जसरी हाम्रो अङ्ग सञ्चालन गर्नको निम्ति, हाम्रो शरीर चल्नको निम्ति सबै अङ्गको जति पनि आवश्यकता पर्दछ भनेपछि, एउटा अङ्ग चाहिँ हाम्रो बिरामी भयो भने उदाहरणको निम्ति एउटा हात चाहिँ बिरामी भन्दा हाम्रो पुरै शरीरहरू चाहिँ बिरामी हुन्छ। त्यसो भएको हुनाले एउटा गोडा बिरामी हुँदा हाम्रो सबै शरीरहरू बिरामी हुन्छ। त्यसले उहाँहरू पनि कम्तीमा हाम्रो समाज विकासको एउटा अङ्ग हो, त्यसो भएको हुनाले साझेदार हो। त्यसो भएको हुनाले उहाँहरूलाई पनि हामीले सँगसँगै लिएर जानुपर्दछ। र कालिम्पोङ गाउँपालिकालाई नामसालिङ मात्रै होइन, यस्ता विकास गर्ने सङ्घ संस्थाहरू चाहिँ अरू सङ्घ संस्थाहरू पनि हामी हार्दिक आह्वान गर्न चाहन्छौँ। हामी सबै मिलेर गर्ने हो, यो देश बनाउने हो, यो गाउँ बनाउने हो, गाउँपालिका सिँगार्ने हो। त्यसो भएको हामी सबै मिलेर अगाडि बढ्न सक्यौँ भने मात्रै अगाडि बढ्न सकिन्छ भन्ने लाग्छ।
हजुर, यति धेरै राम्रो कामहरू चाहिँ कालिम्पोङ गाउँपालिकामा नामसालिङले गरिरहेको छ, नामसालिङ विकास केन्द्रले। अब केही सुधार्नुपर्ने अथवा अझै नामसालिङ भन्ने संस्थाले गर्नुपर्ने केही गतिविधिहरू, केही कामहरू चाहिँ अझै गरिदिए हुन्थ्यो भन्ने खालको केही छ गाउँपालिकाको धारणा?
यसमा चाहिँ छ, हामी नामसालिङसँग बसेर छलफल गरिरहँदाखेरि अहिले चाहिँ जीविकोपार्जनको ढङ्गले काम गरेको छ र एउटा सिकाउने सिक्ने अभ्यासमा काम गरिराखेको छ। अब चाहिँ कालिम्पोङ गाउँपालिकाको चाहिँ आफ्नो पकेट क्षेत्र निर्धारण गरेर अगाडि बढ्ने योजना निर्माण गरेका छौँ र अलिकति पकेटको आधारमा जानुपर्छ भनेर गत वर्ष केही संख्यामा चाहिँ यो किवीको बिरुवा वितरण गरेको थियो नामसालिङ संस्थाले। त्यसो भएको हुनाले अब चाहिँ ब्लक बनाएर एउटा क्षेत्र बनाएर कृषि क्षेत्रमा यो गर्न सकिन्छ, फलफुल क्षेत्रमा यो गर्न सकिन्छ, त्यसै महिलाको क्षेत्रमा यो गर्न सकिन्छ, शिक्षाको क्षेत्रमा यो गर्न सकिन्छ भनेर हामीले चाहिँ नापतौल गरेरै त्यो चाहिँ अलिकति पकेट क्षेत्रमा जाने, अलिकति वृहत ढङ्गबाट जाने र जीविकोपार्जनबाट व्यवसायीकरण कसरी जनतालाई गराउने, आत्मनिर्भर कसरी बनाउने भन्ने हिसाबबाट चाहिँ जानुपर्छ। र आगामी दिनमा यस संस्थाले काम गरिरहँदाखेरि चाहिँ अलिकति व्यवसायीकरण हुने गरी, मान्छे उद्यमी बनाउने गरी, नागरिकहरूलाई धनी बनाउने गरी अलिकति चाहिँ परिमाणमा परिमार्जन गरेर, जीविकोपार्जनलाई छाडेर परिमार्जन गरेर अलिकति कसरी विकसित गर्ने भन्ने चाहिँ अलिकति बोल्डमा सोचेर कार्यक्रम निर्धारण गर्नुपर्छ। यो कुरा चाहिँ नामसालिङका चाहिँ अध्यक्षज्यू, त्यहाँका चाहिँ कार्यकारिणी साथीहरू, त्यहाँ काम गर्ने सम्पूर्ण साथीहरूसँग हाम्रो गाउँपालिका तर्फबाट छलफल भएको छ। छलफल भए मुताबिक आगामी वर्षदेखि आगामी वर्षदेखि उहाँहरूले यो कामलाई चाहिँ हामी अगाडि बढाउँछौँ भन्ने हिसाबले लिएर गत वर्षदेखि नै अलिकति त्यो किबीको अघि मैले कुरा गरेँ त्यसमा अलिकति लाग्नु भएको छ र अब आगामी दिनमादेखि चाहिँ अलिकति चाहिँ व्यवसायीकरण हुने गरी एउटा दुईवटा गाई वितरण गर्नुभयो यसरी पुगेन, एउटा किसानलाई गाई वितरण गर्दाखेरि कति गर्दा चाहिँ उसको चाहिँ आय आर्जन चाहिँ हुन्छ भन्ने हिसाबले या आफूले कमाएकोले चाहिँ पुग्दछ व्यवहार सञ्चालन गर्नको निम्ति भन्ने कुरा चाहिँ त्यो ढङ्गले गर्नुपर्छ भन्ने हिसाबले चाहिँ उहाँसँग कुरा भएको छ, सङ्घ संस्थासँग, नामसालिङसँग। त्यसो भन्नाले पक्कै पनि आगामी दिनमा चाहिँ त्यो ढङ्गले अगाडि बढ्नुहुनेछ भन्ने मलाई लाग्छ।
हजुर, अरू यो त भयो भोलिका दिनमा गर्ने गतिविधि यसरी गरिदिए हुन्थ्यो भन्ने गाउँपालिकाको एउटा बुझाइरहेको छ। अहिले गर्दै गरेको क्रियाकलापहरू, जति पनि कार्यक्रमहरू, जति पनि क्रियाकलापहरू गरिराख्नु भएको छ, त्यसमा चाहिँ केही सुधार गर्नुपर्ने देखिन्छ कि देखिँदैन कि सबै पर्याप्त छ?
उहाँहरूको चाहिँ अलिकति के छ भन्नुहुन्छ भने नामसालिङको चाहिँ अरू चाहिँ सङ्घ संस्थाहरू अलिकति बाहिर अफिस राखेर फिल्डमा जाने गर्दछन्, उहाँहरूको अफिस चाहिँ फिल्डमै राख्नु भएको छ। कालिम्पोङ गाउँपालिकाको अत्यन्त दुर्गम मानिने जुन हाम्रो गाउँपालिकाभित्रको वडा नम्बर एकमा पर्दछ, त्यसो भएको हुनाले वडा नम्बर एक दुर्गम स्थानमै उहाँहरूले त्यो उसको अफिस राखेर कार्यक्रम सञ्चालन गर्नुभएको छ। अन्त अन्त पनि राख्नुभएको छ, सदरमुकाम या उहाँहरूको केन्द्रीय कार्यालय इलाममा पनि छँदैछ, काठमाडौँमा पनि होला, तर फिल्डमै बसेर काम गरिराखेको हुनाले उहाँहरूले गरेको कामहरूमा एकदम राम्रो छ। र अब भन्नुपर्ने कुरा चाहिँ के छ भन्नुहुन्छ भने अलिकति चाहिँ यो व्यवसायीकरण ढङ्गले काम गर्नुपऱ्यो, अलिकति चाहिँ पकेट क्षेत्रको हिसाबले काम गर्नुपऱ्यो, अलिकति चाहिँ उत्पादनको हिसाबले काम गर्नुपऱ्यो, अलिकति चाहिँ बजारसँग चाहिँ जोड्ने हिसाबले काम गर्नुपऱ्यो। यो ढङ्गले काम गर्न सकियो भने, उहाँहरूले यति गर्नुभयो भने उहाँहरूको योगदान चाहिँ कालिम्पोङ गाउँपालिकामा अतुलनीय रहनेछ।
हजुर, अलिकति हामी कार्यक्रमको अथवा कुराकानीको अन्तमा पनि छौँ। त्यहाँका जनतालाई जो जो चाहिँ नामसालिङबाट प्रभावित हुनुहुन्छ होइन, जो चाहिँ नामसालिङमा आबद्ध हुनुहुन्छ, नामसालिङले लाभ पाइराख्नु भएको छ, उहाँहरूलाई र नामसालिङलाई के भन्न चाहनुहुन्छ?
हामीले जसले नामसालिङद्वारा कार्यक्रम प्राप्त गरिराख्नु भएको छ उहाँहरूले गरिरहेको काममा चाहिँ कामका लागि काम नगरौँ, काम चाहिँ रूपान्तरण र विकासका लागि गरौँ। हामीले टनल वितरणदेखि लिएर गाई भैँसी वितरणसम्मका कुराहरू छन्, यो कामलाई चाहिँ हामीले कसो गरौँ भन्नुहुन्छ भने अलिकति चाहिँ व्यवसायीकरणमा अगाडि बढौँ भन्ने अनुरोध गर्न चाहन्छु। र किसान दाजुभाइ दिदीबहिनीहरूलाई जो आबद्ध हुनुहुन्छ नामसालिङ संस्थासँग आबद्ध हुनुभएको छ, तपाईँहरूले पनि संस्थाद्वारा जुन प्रदान गरिएका जति पनि अनुदानहरू छन् तिनलाई सही ढङ्गले प्रयोग गरौँ र त्यो कामको निम्ति अगाडि बढौँ भन्ने म तमाम जनतासँग अनुरोध गर्न चाहन्छु। भने संस्थालाई पनि आफ्नो काममा अलिकति चुस्त दुरुस्त ढङ्गले अगाडि बढ्ने, अलिकति परिचालनमा राम्रो सञ्चालन ढङ्गले गर्ने र आज गरेको काममा सिकाइ गर्दै भोलिका दिनमा कसरी अगाडि बढ्ने हिसाबमा चाहिँ अलिकति व्यवसायीकरण बनाउने, अलिकति चाहिँ आय आर्जन अभिवृद्धि गराउने ढङ्गले चाहिँ अगाडि बढ्न सक्यो भने चाहिँ हामी अगाडि बढ्न सकिन्छ जस्तो लाग्छ।
हजुर, अन्त्यमा केही भन्न चाहनुहुन्छ?
अन्त्यमा चाहिँ म फेरि पनि भन्न चाहन्छु, हामी सबै मिलेर देश निर्माण गर्ने हो, गाउँपालिका निर्माण गर्ने हो, टोल बस्तीलाई निर्माण गर्ने हो। त्यसो भएको हुनाले जनजनको चाहिँ विकास नगरेसम्म हामी देशलाई विकास गर्न सक्दैनौँ। विकास गर्नको निम्ति हामीले कृषिमा गर्नुपर्छ, कृषिमा हामी उत्पादनसँग कासेर गर्नुपर्छ र अलिकति चाहिँ हाई भ्यालु हुने बाली नालीहरू हामीले लगाउनुपर्छ र हाम्रो देशबाट बाहिर निर्यात हुने खालका बाली नालीहरू चाहिँ लगाएर यो कोभिडको बेलामा छौँ, हामी महामारीमा छौँ, विश्व सङ्कटमा छ, हाम्रो देश त्यसै सङ्कटमा रहेको छ। त्यसो भएको हुनाले यो सङ्कटको बेलामा चाहिँ हामीले चाहिँ एउटा चाहिँ उत्पादनको काममा लागेर अवसरको रूपमा परिणत गरेर चाहिँ हामीले अगाडि बढ्नुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु।
हुन्छ, महत्त्वपूर्ण विचार र महत्त्वपूर्ण समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
गायत्री म्यामलाई पनि धेरै समयपछि फोन गरिराख्नु भएको थियो, आउन पाइएको थिएन, यो बेला अवसर जुट्यो, हामीले जनतासँग कुरा भन्ने मौका पायौँ। गायत्री म्याम, कालिम्पोङ एफएम सपरिवारलाई सबैलाई म धन्यवाद दिन चाहन्छु। नमस्कार।
तपाईँले भर्खरै सुन्नुभयो कालिन्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीसँग गरिएको कुराकानी। इलाम लगायत नेपालका करिब 25 जिल्लामा आफ्नो विभिन्न कार्यक्रम गतिविधिहरू सञ्चालन गरिरहेको नामसालिङ सामुदायिक विकास केन्द्रको एक जिल्ला हो दोलखा। दोलखामा गत 2072 सालको वैशाख 12 र 29 गते विनाशकारी भूकम्प पश्चात तत्काल राहत वितरणका लागि यस संस्थाले राहत सामग्री बाँड्ने काम गरेको थियो। त्यसपछि दोलखा जिल्ला दैविक प्रकोप उद्धार समिति र दोलखा जिल्ला स्थित विभिन्न निकायहरूको समन्वयमा यस नासाबिकेले 2073 सालदेखि साबिकको कालिन्चोक गाविसमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको थियो भने 2074 सालको सुरुवातबाटै कालिन्चोक गाउँपालिकामा आफ्नो कार्यक्रमहरू विस्तार गरेको छ। श्रोता मित्र, आजको कार्यक्रममा हामीले नामसालिङ गतिविधि र नामसालिङ सामुदायिक विकास केन्द्रले कालिन्चोक गाउँपालिकामा कसरी काम गरिरहेको छ, यो कार्यक्रमलाई पालिकाले कसरी हेर्छ, यसै विषयमा हामीले कालिन्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीसँग कुराकानी गर्यौँ र नामसालिङ गतिविधि पनि यहाँलाई सुनायौँ। यसै कुराकानी र यो गतिविधि सँगसँगै हामी कार्यक्रमको अन्त्यमा छौँ। तपाईँलाई नामसालिङ सेरोफेरो कस्तो लाग्यो? यस कार्यक्रमको बारेमा तपाईँको केही सल्लाह, सुझाव, प्रतिक्रिया वा जानकारी हामीलाई पठाउन चाहनुहुन्छ भने सम्झनुहोस्, रेडियो कार्यक्रम नामसालिङ सेरोफेरो कालिन्चोक सामुदायिक एफएम 106.4 मेगाहर्ज दोलखा। यतिन्जेलसम्म हाम्रो कार्यक्रमलाई सुन्नुभएकोमा तपाईँलाई विशेष धन्यवाद। प्रविधि संयोजनमा रहनुहुने प्राविधिक मित्र केएम सुविदलाई आभार व्यक्त गर्दै म गायत्री आचार्य पनि बिदा भएँ। तपाईँको महिना शुभ बितोस्। नमस्कार।